नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिदै गरेका गाउँघर, फेरिदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। पछिल्लो समय बाख्रा पालन व्यवसायमा युवाहरूको आकर्षण बढ्दै गएको छ। पहिलेदेखि नै बाख्रा पाल्दै आएका र विदेशबाट फर्केका युवाहरू पनि बाख्रा पालनमा लागेपछि यो व्यवसाय अरूभन्दा छिट्टै फस्टाउँदो छ। छोटो समयमा बाख्राको उत्पादन संख्या र आमदानी बढ़ाउन सकिने भएपछि विदेशबाट फर्केका युवाहरूको रोजाइमा पनि बाख्रा पालन व्यवसाय पर्ने गरेको हो। बाख्रा पालनमा आकर्षण बढ़नुको अर्को कारण विदेशबाट ल्याइएका उन्नत जातका बाख्रा पनि हुन्। खासगरी अस्ट्रेलियाबाट ल्याइएका धेरै दूध दिने सानन जातको बाख्रा र मासुका लागि बोयर जातका बाख्रा किसानले पाल्दै आएका छन्। छोटो समयमा धेरै फाइदा लिन सक्ने भएपछि स्वदेशीसँगै विदेशबाट ल्याइएका यी जातका बाख्रामा किसानको आकर्षण बढ़ेको हो। आजको कार्यक्रममा हामी बाख्रा पालन व्यवसायका फाइदा, विदेशबाट ल्याइएका उन्नत जातका बाख्राको अवस्था, उनीहरूलाई रोगबाट जोगाउने उपाय र बाख्रा पालन व्यवसायमा बढ़दै गएको लगानीका विषयमा नेपाल कृषि अनुसन्धान परिषद नारका पशुविज्ञ डाक्टर दोजराज खनालसँग छलफल गर्दैछौ। बदलिदो नेपालमा यहाँलाई स्वागत छ।
धन्यवाद विष्णुजी।
पहिलो कुरा त अब यो अहिले बाख्रा पछिल्लो समय किसानले के कसरी पाल्दै आएका छन्?
यसमा चाहिँ तपाईँको यो कुखुरा व्यवसाय जस्तै अहिले पनि यो बाख्रा पाल्ने जुन भनौँ हाम्रो युवा साथीहरूको चाहिँ चाहना अहिले एकदम बढ्दै गइरहेको छ र विभिन्न स्केलमा जस्तो 5-7 पाल्ने भने 50-60 पाल्ने र 100-200 पाल्ने त्यस्तो विभिन्न वर्गीकरणमा विभिन्न लेभलका व्यवसायी किसानहरू अहिले चाहिँ हामीले विभिन्न ठाउँमा देख्दै आएका छौँ र अहिले चाहिँ बाख्रा पालन व्यवसायमा युवाहरूको आकर्षण एकदम बढ्दै गएको छ। किन भन्दाखेरि गाई भैँसीलाई जति हामीले लगानी गर्नुपर्छ, जुन श्रम गर्नुपर्छ, त्यति नै लगानी गर्न सक्यो बाख्रामा भने एकदम बढी हामीले चाहिँ आम्दानी लिन सकिन्छ र छिटो यसको चाहिँ भनौँ छिटो आम्दानी लिने, कम लगानीमा हामीले चाहिँ आम्दानी लिन सक्ने भएको हुनाले बाख्राप्रति आकर्षण बढ्या छ र मैले भर्खर भने अहिले चाहिँ प्राय तीन किसिमका व्यवसायहरू छन्, गैर किसानहरू छन्। एउटा चाहिँ एकदम व्यवसायको उसमा जाने, अर्को चाहिँ यो मजौला व्यवसाय भनौँ मजौला उद्यमी र अर्को चाहिँ दुई चारवटा पाल्ने निर्वाहमुखी भनौँ न त्यस्ता खालका किसानहरू हामी कहाँ बढी छन्। र जहाँसम्म जातको कुरा गर्नुभयो, जातको कुरा गर्दाखेरि अब धेरै आम नेपालीमा के भ्रम छ भन्दाखेरि विकासै भन्ने बित्तिकै असाध्यै राम्रो हुन्छ भन्ने छ। त्यो वास्तवमा त्यो होइन। हामी कहाँ पनि धेरै यो रोग विरुद्ध लड्ने धेरै राम्रा खालका यो लोकल खरी जातका बाख्राहरू छन्। तर पनि अब हाम्रो अधिकांश मान्छेको जनचाहना र यो लोकल बाख्राको जुन रोग सहने शक्ति जुन छ ती दुइटैलाई हामीले कुनै एउटा मिलन बिन्दु बनाएर क्रस ब्रिडिङ गर्न सक्यो भनौँ न 50% क्रस त्यस्तो क्रसहरू गर्न सक्यो बाहिरको विकासे जात र यहाँको स्थानीय जातको क्रस गर्न सक्यो भने त्यसले चाहिँ उत्पादन पनि बढी गर्ने प्लस रोग सहने क्षमता पनि तिनीहरूमा बढी हुने हुनाले लोकल मात्रै अथवा विकासे मात्रै भन्दा पनि त्यो क्रस ब्रिडिङमा हामीले बढी ध्यान दिन सक्यो भने त्यसले चाहिँ बढी फाइदा दिन सक्छ।
जस्तो तपाईँले यो लोकल जातमा भन्नुभयो, खास गरी स्थानीय जातका खरी जातका बाख्रा बढी छन्, त्यसमा पनि विकासै गरिन्छ। अनि बाहिरबाट ल्याइएका जातहरू कतिको फर्स्ट आएको छन्, उनीहरूले कतिको आमदानी दिइरहेको छ?
बाहिरबाट ल्याएको जातहरू जस्तो अहिले बढी गरी विशेष गरी दुई किसिमका जात आएको छ। एउटा मासु खाने जात जुन चाहिँ यो बोयर भन्छ, यो खास चाहिँ साउथ अफ्रिकाबाट उत्पत्ति भएको हो, त्यहाँबाट विकास गरिएको र त्यो बाख्राहरू चाहिँ अहिले विश्वको अन्य देशहरू जस्तो अस्ट्रेलिया अमेरिकातिर पनि धेरै मात्रामा फस्टाइरहेको छ र नेपालमा सर्वप्रथम यो ककनी नजिकको एउटा फार्मले साउथ अफ्रिकाबाट केही बोयर जातका प्योर बोयर जातका बाख्रा र बोका बाख्री र बोका त्यहाँबाट ल्याएर सुरु गर्नुभएको थियो र त्यहाँबाट बिस्तारै अन्य ठाउँमा पनि ती बोका र बाख्रीहरू चाहिँ अरू ठाउँमा पनि त्यहाँबाट किसानहरूले किनेर लगेका थिए र नाकले पनि कृषि अनुसन्धान परिषदले पनि दुईवटा प्योर जातका बोका चाहिँ त्यो ककनीको फार्मबाट हामीले प्राप्त गरेर बन्दीपुरमा आजभन्दा 6-7 वर्ष अगाडि राखिएको थियो त्यहाँबाट पनि केही चाहिँ यो ब्याड बोकाहरू उत्पादन हाम्रो बन्दीपुर फार्मबाट भएको थियो त्यसको लगत्तै केही वर्षपछि विश्व ब्याङ्कको अनुदानमा यो खाद्य सुरक्षा यो प्रोजेक्ट आयोजना अन्तर्गत जुन विश्व ब्याङ्कले जुन अनुदान स्वरूप दिएको परियोजना थियो त्यसमा चाहिँ यो बोयर जात र सानन जात भनेको चाहिँ यो दुधको लागि बोयर जात भने मासुको लागि यी दुईवटा जातको ब्याड बोका र यो ब्याड चाहिँ बाख्री उताबाट अस्ट्रेलियाबाट यहाँ बन्दीपुरमा ल्याएर त्यहाँबाट चाहिँ देशका विभिन्न ठाउँमा दिने चाहिँ कामको आरम्भ भएको थियो र अहिले सबै ठाउँमा बन्दीपुर फार्मले सप्लाई गर्न त सकेको छैन तर पनि जहाँबाट धेरै डिमान्ड आयो त्यो ठाउँमा चाहिँ दिने चाहिँ प्रयास चाहिँ हाम्रो बन्दीपुरको बाख्रा फार्मले गरिरहेको छ जहाँसम्म यो रोगको कुरा छ हरि जुन
यो रोगमा अलिक पछि आउँला यो जुन बाख्रा देशव्यापी पुर्याउने काम भइरहेको छ बन्दीपुरमा जुन जसरी तपाईँले राख्ने र क्रस ब्रिडिङ गराएर अझ त्यसको वृद्धि गरेर देशभर पुर्याउने छ बन्दीपुरमै राखेर अनुसन्धान गर्दा र देशभरमा पुर्याउँदा त्यो भिन्नता के छ जहाँ बाहिर पुर्याउँदा पनि त्यत्तिकै वृद्धि भइरहेको छ विकास भइरहेको छ आमदानी भइरहेको छ कि बन्दीपुरमा त त्यसको उचित रेखदेख हुने उचित विकास हुने मात्रै छ
त्यसको चाहिँ ठ्याक्कै हाम्रो तथ्याङ्क भन्नु किसानको उसमा कति छ बन्दीपुरमा कति छ ठ्याक्कै तथ्याङ्क त हामीसँग अहिले छैन होइन तर पनि जुन किसानको जुन चाहना छ होइन किसानले गरेको डिमान्ड नै हामीले पुरा गर्न सकेको छैन त्यसले पनि के जनाउँछ भन्दाखेरि यसको लोकप्रियता चाहिँ असाध्यै बढिरहेछ भन्ने भइरहेको छ है
त्यसमा त्यो किसानको माग बढ्नुमा फाइदा र आमदानी दुइटै बढेको होला दोस्रो कुरा यसमा लगानी कतिको बढेको छ लगानी बढिसकेपछि त्यसलाई त्यो जात जो अहिले तपाईँसँग सीमितता छ त्यो सीमितता बढाउन अर्थात् फेरि बाहिरबाट ल्याउनु पर्ने आवश्यकता पनि त थियो होला त्यो ल्याउन सकिन्थ्यो कि सकिन्थ्यो
त्यो त्यसको लागि अहिले के भएको छ भने अब सधैँ हामी बाहिर पनि निर्भर हुनुहुन्न विदेशीसँग पनि र हामीले पनि के गरेका छौँ भन्दाखेरि यो विभाग अन्तर्गतको कुनै निकाय नार्क अन्तर्गतको निकायले चाहिँ त्यो उन्नत जातको बोकाबाट चाहिँ वीर्य सङ्कलन गरेर होइन बोकाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधान भइरहेको छ अनि त्यसले गर्दा पनि हामीले के गर्न सकेका छ त्यो ब्याड त्यो भनौँ न ब्याड सबै ठाउँ ब्याड बोका दिन नसकेको ठाउँमा हामीले चाहिँ वीर्य उत्पादन गर्ने अनि त्यो कृत्रिम गर्भाधान गरेर पनि हामीले चाहिँ त्यसको संख्या बढाइराखेका छौँ
किसानले गर्न सक्छन् कि प्राविधिक तपाईँहरू आफै जान्छ
किसान आफैले त्यो गर्न सक्नुहुन्न त्यो चाहिँ प्राविधिक मार्फत नै ती कामहरू भइरहेको छ
त्यो भनेको विभिन्न जिल्ला पुग्नुहुन्छ प्राविधिक नजर त्यसपछि यो किसानहरूमा त्यो आकर्षण कतिको बढिरहेको छ त्यसरी आज एउटा घरको किसानले भयो अर्को किसानले घरको पनि मागिरहेको छ
पक्कै पनि बढ्दै गइरहेको छ होइन अब त्यही हो हामीले सबै किसानको पुरै जुन आवश्यकता छ सबै पुरा गर्न त सकिएको छैन त हामी त्यसप्रति चाहिँ उन्मुख भए पनि सबै ठाउँमा चाहिँ पुर्याउन सकिरहेको छैन
यसमा दुईटा कुरा पहिलो एउटा मासुका लागि अर्को चाहिँ दुधका लागि यो दुईमा कसको बढी भयो कसको चाहिँ बढी आकर्षण छ मासुको लागि कि
अहिले त पक्कै पनि मासुको लागि किन धेरै नेपालीको जनमानसमा के छ भने बाख्राको पनि दुध खान्छन् भन्ने त्यस्तो छ होइन त्यो बुझाइको कम छ वास्तवमा गाईको भैँसीको दुधभन्दा बाख्राको दुध चाहिँ पचाउन असाध्यै सजिलो त्यसमा भित्रको दुधमा चाहिँ त्यो फ्याटको जुन साइज हुन्छ घृतांश भन्छ त्यसको साइज चाहिँ असाध्यै सानो भएको हुनाले पचाउन असाध्यै सजिलो हुन्छ पेटको बिरामीहरूले पनि गाईको भैँसीको दुध दही खानुको सट्टा बाख्राको दुध दही खायो भने धेरै राम्रो हुन्छ एउटा कुरा अर्को कुरा अहिले अन्तर्राष्ट्रिय बजारमा चाहिँ बाख्राको दुधबाट बनेको चिजको मूल्य नै अलमोस्ट दोब्बर गाई भैँसीको चिजबाट बनेको भन्दा दोब्बर प्राइसमा चाहिँ बिक्री वितरण भइरहेको हुन्छ ठुल्ठुलो तारे होटलहरूमा र यसलाई अलिकति ध्यान दिएर त्यसमा भन्न हाम्रो किसान र यो अनुसन्धानका निकाय र यो विभागका निकाय सबै मिलेर काम गर्ने हो भने यसको चाहिँ भविष्य राम्रो छ बाख्राको जुन र अर्को कुरा चाहिँ बाख्रालाई अर्को उसमा हामीले पुअर मेन्स काउ पनि भनिन्छ सबै पुअर मेन्स काउ भनेको बाख्रालाई भनिन्छ कि र हरेक घरमा गाई भैँसी पाल्न जसको चाहिँ ल्यान्ड जग्गा जमिनको अपर्याप्तता छ होइन घाँसको सबैको जुन कमी छ त्यस्तो ठाउँमा हामीले चाहिँ बाख्रालाई चाहिँ प्रवर्धन गर्यो भने पक्कै पनि सबै नेपालीले के गर्छन् भन्नु दुधहरू पनि खान पाउँछन् एकातिर अर्कोतिर चाहिँ आय आम्दानी पनि बढ्न सक्छ बढी भयो भने बेच्न पनि सक्छन् होइन चिजहरू पनि बनाउने ठाउँमा दुधहरू दिन सक्छन् त्यसकारण अलिकति अब हामीले चाहिँ हाम्रो ध्यान चाहिँ त्यतातिर लानुपर्ने हो कि जस्तो लाग्छ
अब यो रोगहरूमा आउन बाख्रा जुन नयाँ जातका बाख्रा अर्थात् विदेशी जातका बाख्रा नेपालमा भित्रायो रोगको संक्रमण कस्तो छ बढ्दै गएको छ या घट्दै गएको छ
त्यसमा कतिपय रोगहरू जस्तो कतिपय रोग चाहिँ खोपको प्रविधिबाट हामीले मजासँग त्यसलाई आउने लाग्ने दिन सकिन्न जस्तो झन् पिपिआरलाई हामीले समयमै भ्याक्सिन लगायो भने त्यो रोग लाग्दैन
त्यो भनेको वर्षेनी लाउने कि पाठा जन्मे
प्राय हरेक वर्षमा लगाइन्छ होइन पाठा जन्मेको दुई कम्ती पनि दुई महिना तीन महिना सबभन्दा राम्रो पाठा जन्मेको तीन महिनापछि त्यो भ्याक्सिन लगायो भने त्यसले चाहिँ बचाउँछ त्यो रोग विरुद्ध पिपिआर रोग विरुद्ध त्यस्तै अहिले मैले भने एउटा त्यो क्यू फिभर भन्ने रोग छ त्यो क्यू फिभर भन्ने रोग चाहिँ स्थानीय बाख्रामा त्यसले खासै कुनै असर पार्दैन तर त्यही क्यू फिभरले चाहिँ यो बाहिरबाट ल्याएको प्योर विकासित बाख्रालाई चाहिँ सानन र यो बोयरमा चाहिँ त्यसले असर देखाएको छ जस्तो त्यो क्यू फिभर लगाइसकेपछि त्यो बोयर जातको सानन जातको ब्याड बोकाहरूमा चाहिँ बढी समस्या देखिया छ र तिनीहरूलाई अलिकति हामीले समयमै पहिचान गरेर उपयुक्त एन्टिबायोटिकहरू दिन सक्यो भने त्यो पनि समाधान गर्न सकिन्छ
त्यो भनेको हावापानीको फरक ल्याउँदो रहेछ बाहिरका बाख्रा आएपछि यहाँ हावापानीमा सजिलै घुलमिल नसकेपछि त्यो लाग्ने
त्यही हो जस्तो मैले अहिले पनि भने भनौँ न हामीले एउटै पानी खान्छ धाराको पानी हामीलाई केही हुँदैन त्यही पानी चाहिँ विदेशी भने युरोपबाट अमेरिकाबाट आएको मान्छेले खाँदाखेरि उहाँलाई झ्याप्पै असर पार्छ नि त्यस्तै हाम्रो यहाँ वातावरण भएको क्यू फिभरको जीवाणुले चाहिँ लोकललाई केही गर्दैन तर बाहिरबाट आएका विकासी बाख्रालाई त्यसले असर पार्छ त्यो चाहिँ अलिकति सजग हुनुपर्छ त्यसको लागि हामीले टाइममै एन्टिबायोटिकहरू दियो भने र अलिकति हाम्रो यहाँ के छ चलन भन्दाखेरि प्रयोगशालामा स्याम्पल लगेर जाँचेर अनि त्यसपछि औषधि उपचार गर्ने एकदम चलन कम छ र त्यो पनि बिस्तारै हामीले नियमित रूपमा होइन कति कति समयमा चाहिँ रगत परीक्षण गर्ने कति कति समयमा चाहिँ यो बड्काउला परीक्षण गर्ने त्यस्तो बानीहरू पनि बसाल्न सक्यो भने उत्पादन चाहिँ बढी गराउन सकिन्छ
त्यो समयक्रममा म आउँला अहिले बाख्रालाई यो पहिले भनेको क्यू फिभर अनि यो जुन रोगहरू छन् नि यी रोग लागेको कसरी थाहा
पाउँछ समग्रमा अब भन्नु नर्मल बाख्रा र एबनर्मल के अरे जुन स्वस्थ बाख्रा रोगी बाख्राको त अलिकति तिनीहरूको जसले राम्रोसँग बाख्राको रेखदेख गर्छ उसलाई अलिकति थाहा भइहाल्छ होइन एक दिन दुई दिन अलिकति त्यस्तो हुने बित्तिकै नजिकको दक्ष प्राविधिक अथवा भनौँ यस्तै अनुसन्धान केन्द्रहरूमा तुरन्त सम्पर्क गर्नु पऱ्यो त्यसपछि त्यहाँबाट प्राविधिकले गएर चेक गरिसकेपछि रगत परीक्षण गर्नुपर्ने अथवा के गर्नुपर्ने त्यो गर्नु खास चाहिँ त्यो प्रोसेस चाहिँ होइन अब कतिपय अवस्थामा भनौँ अँध्यारोमा गोली हाने जस्तो गर्ने चलन छ त्यो गर्दाखेरि ठिक हुनु सक्छ नहुनु सक्छ तर हामीले चाहिँ प्रयोगशाला परीक्षण गरेर रोग निदान गरेर अनि उपचार गर्यो भने चाहिँ सजिलो हुन्छ
त्यो गाउँमै उपलब्ध प्राय सहरका र सहर नजिकका मान्छेलाई त गाह्रो भएन कृषकलाई व्यवसायलाई गाह्रो भएन तर ग्रामीण भेगका किसानलाई अलि बढी गाह्रो हुन्छ त्यसको लागि चाहिँ स्थानीय तहका प्राविधिक र वैज्ञानिकबाट कसरी सेवा सुविधा लिने विषय
यसमा चाहिँ अहिले यो संहिता कार्यान्वयन जुन हामी मोडमा छौँ यसले चाहिँ अलिकति भन्नु कतिपय पाटा एकदम राम्रा पनि छन् होला होइन अब सबै कुरा त मैले बोल्नु त्यति सान्दर्भिक पनि हुँदैन मलाई त अथोरिटी पनि छैन तर पनि यसमा भनौँ न यो असारसम्म ती धेरै जिल्लाका अफिसहरू रहँदैछन् त्यसपछि के हुने कसो हुने होइन अलिकति मान्छेमा अलिकति अन्यलको स्थिति छ अब त्यसलाई चिर्नको लागि हरेक जुन गाउँपालिका अथवा नगरपालिकाका निकायहरू छन् त्यहाँ चाहिँ यो अधिकार सम्पन्न होइन हाम्रो दक्ष प्राविधिकहरू हरेक ठाउँमा चाहिँ दक्ष प्राविधिक भेटनरी जनशक्तिहरू त्यहाँ भयो भने फेरि भेटनरी जनशक्ति पनि कुनै अधिकार छैन स्रोत साधन केही पनि छैन भने त्यो मान्छे मात्र राखेर पनि भएन स्रोत पनि चाहियो त्यहाँ चाहिँ दक्ष प्राविधिक पनि चाहियो त्यो चाहिँ राख्न चाहिँ राज्यले अलिकति त्यसमा जोड गर्नुपर्छ र त्यस्तो ठाउँमा यो अनुसन्धानको निकायको पनि बारम्बार अन्तर्क्रिया भनौँ न सबै निकायको अन्तर भनौँ न सबै निकायले चाहिँ राम्रो कोअर्डिनेसन गरेर चाहिँ किसानलाई सेवा दिन सक्यो भने पक्कै पनि त्यसले राम्रो नतिजा दिन सक्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी बाख्रा पालन व्यवसायका फाइदा, विदेशबाट ल्याइएका उन्नत जातका बाख्राको अवस्था, उनीहरूलाई रोगबाट जोगाउने उपाय र बाख्रा पालन व्यवसायमा बढ्दै गएको लगानीका विषयमा नेपाल कृषि अनुसन्धान परिषद नारका पशुविज्ञ डाक्टर दोजराज खनालसँग छलफल गरिरहेका छौं। बाख्रा पालन व्यवसाय गर्दा ध्यान पुर्याउनु पर्ने अरू विषयका बारेमा उहाँसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी बाख्रा पालन व्यवसायका फाइदा र उन्नत जातका बाख्राको अवस्था तथा बाख्रा पालनमा युवाहरूको बढ्दै गएको आकर्षणका बारेमा नेपाल कृषि अनुसन्धान परिषद नारका विज्ञ डाक्टर दोजराज खनालसँग छलफल गरिरहेका छौं।
तपाईँलाई बदलो नेपालमा फेरि स्वागत छ सर।
धन्यवाद विष्णुजी।
अघि हामीले कुराकानी केही गर्यौँ जस्तो बाख्रा पालनका विषयमा, जातका विषयमा, जातमा रोग, बाख्रामा लाग्ने रोगका विषयमा, दाना पानी विषयमा। अब अलिकति यो युवा आकर्षणमा पनि विदेशबाट आएका युवाहरूले बाख्रा पालेको बढी देखिएको छ, यसका कारण र फाइदा भनिदिनुहोस् त तपाईँले।
कारण त पक्कै पनि भनौँ न यस्तो छ कि तपाईँको बाख्राको मासु चाहिँ प्राय नेपालका सबै कम्युनिटीलाई, सबै जुन हाम्रो यहाँ बस्ने दाजुभाइ दिदीबहिनी हुन्छ, प्राय सायद पूर्वतका केही राई लिम्बू जुन साथीहरू हुन्छ त्यो बाहेक प्राय सबैले चाहिँ बाख्राको मासु चाहिँ ग्रहण गरेको भेटिया छ। अनि त्यसले गर्दा भन्नु यहाँ कसैले बङ्गुर पाल्ला, बङ्गुर सबैलाई नचल्ला होइन, कुखुरा पनि सबैलाई नचल्ला, भैँसी पनि सबैलाई नचल्ला, तर बाख्रा चाहिँ प्रायः सबैलाई चल्ने भएको हुनाले हरेक मान्छेको चाहिँ चाहना त्यो हो कि जस्तो लाग्छ मलाई चाहिँ। एउटा त्यो भयो, अर्को कुरा चाहिँ यसबाट थोरै लगानीमा छिटो प्रतिफल पाइने भन्नु। एउटा भैँसी पाल्यो भने तिन वर्षसम्म ब्याउँदैन भन्नु, तिन वर्षसम्म हुर्काउनु पऱ्यो, त्यसपछि राँगो लाग्ला, त्यसपछि नौ दस महिना कुरेपछि ब्याउला गर्दा धन्नै चार वर्ष जति कुर्नु पऱ्यो भैँसीबाट हामीले चाहिँ दुध खानको लागि। तर बाख्रामा त त्यो भएन, बाख्रामा त हामीले एक वर्षैमा पाठापाठी पाउन सकिन्छ, अनि त्यो क्विक रिटर्न पाउने भएको हुनाले, थोरै लगानीमा चाँडो प्रतिफल पाउने भएको हुनाले पक्कै पनि मान्छेको आकर्षण। अनि मैले सुरुमा भने यसलाई बाख्रालाई चाहिँ पुअर मेन्स काउ पनि भन्छ होइन, त्यो कारणले गर्दा पनि मान्छेको आकर्षण त्यसप्रति बढी भएको होला।
हामी नार्क परिसरमा छौँ, कुराकानी गरिरहँदा नार्क परिसरको पनि स्वास्थ्य अनुसन्धान महाशाखाभित्र छौँ र कुराकानी गरिरहँदा केही सामान्यतया मान्छेहरूको आउजो भइरहेको छ। तपाईँले भन्नुभयो युवाहरूको आकर्षणमा विदेशबाट आएका युवाहरूले बाख्रा पालेर र यहाँका स्थानीयले बाख्रा पालेर फाइदाको फरक कसरी लिइरहेका छन्, किनकि विदेशबाट फर्केकाहरूमा जनचेतना अलिकति बढी छ भनिन्छ हो?
अलिकति पक्कै पनि विदेशमा अलिकति विदेशको बसाइ चाहिँ यहाँ जति सहज नहुन सक्छ, अलिकति बढी मान्छेले अन्डर खाएपछि, अन्डर खाएर फर्किसकेपछि चाहिँ लो मैले त अलिकति बढी मेहनत गर्नुपर्ने छ, बढी भनौँ न बढी चाहिँ परिश्रम गर्नुपर्ने रहेछ भन्ने अलिकति त्यो भावना पक्कै पनि बाहिरबाट फर्केर आएकोमा बढी हुन्छ जस्तो लाग्छ मलाई. यहाँ जो कहिले नछोडेको मान्छे छ त्यसको तुलनामा विदेशमा गएर जुन दुःख, विदेशमा यहाँ कति मान्छेले के छ भने विदेश गएपछि एकदम सुखै सुख हुन्छ भन्छ, त्यो छैन. विदेशमा धेरै गाह्रो छ. विदेशबाट फर्केर आइसकेका व्यक्तिहरूले चाहिँ पक्कै पनि यहाँ बसिरह्यो भन्दा बढी अलिकति लगाव बढी दिएर काम गर्ने हुनाले निश्चय नै प्रतिफल पनि अलिकति अहिलेसम्मको यहाँको जुन स्थिति हेर्दाखेरि चाहिँ विदेशबाट तीन चार वर्ष जुन विदेश बसेर आएर जसले बाख्रा फार्महरू सुरु गर्नु छ उहाँहरूको चाहिँ बढी राम्रो देखिया छ.
त्यसमा पनि दुईटा कुरा रहेछ, एउटा उनीहरूले प्रविधि पनि जाने अनि लगानी कसरी गर्ने त्यो फाइदा र त्यसको प्रक्रिया पनि जाने. यसको कारण चाहिँ के देख्नुहुन्छ कि उनी उतैबाट सिकिया हुन् कि यतै आएर पनि त्यो सरकारी निकायसँग सल्लाह गरे?
त्यो दुइटै हुनसक्छ. विदेश बस्दाखेरि उहाँहरूले भनौँ न एक किसिमले म अब नेपाल गएर यस्तो यस्तो गर्छु भनेर पहिल्यै पनि उहाँहरूले मनस्थिति बनाइसकेका हुनसक्छ र त्यो विदेश बस्दाखेरि नै उहाँहरूले चाहिँ भनौँ न के गर्ने त्यो आफूले गर्न चाहेको कुरा पहिल्यै नै उहाँहरूले धेरैले सेट गरिसकेका पनि हुनसक्छ र त्यो भइसकेपछि पक्कै पनि नेपालमा आएर काम गर्न त सहिलो हुन्छ. जो पुरै अन्धकारमा भएको मान्छे भन्दा होइन त्यसरी बाहिर सबै देखेर सिकेर आइसकेका मान्छेलाई यहाँ काम गर्न त पक्कै पनि सजिलो हुन्छ. र सायद त्यही कारणले गर्दा पनि होला यहाँ बसिरहेको युवाको तुलनामा बाहिरबाट फर्केर आएका युवाहरूले राम्रो गरिरहेका छन्. यो इभन बाख्रामा मात्रै नभएको नै तरकारी पनि सबै त्यही भइरहेको छ. तरकारी पनि जति पनि यो टनेलवालाहरू छ धेरै सबै बाहिर गएर देखेर यहाँ आएर सुरुवात गरेका साथीहरूले राम्रो गरिरहनु छ.
त्यसको पछाडि धेरै कुरामा चासो बढेको छ युवाको, जसले गर्दा फाइदा पनि लिइरहेका छ.
धेरै कुरा छ, चासो लगानी होइन, अनि त्यसपछि अब त्यो जुन त्यहाँको जुन दुःख त्यो सबै कुराले अलिकति अभिप्रेरित गराएको हो जस्तो लाग्छ मलाई.
यो बाहेक यो भौगोलिक हिसाबमा जाउँ न, बाख्रा पालन भौगोलिक हिसाबले अलि बढी कुन क्षेत्रमा, हिमाल पहाड़ तराई मधेस लगायत
भन्दा राम्रो चाहिँ बाख्रा पालनलाई यो चुरेदेखि लिएर मध्य पहाड़ हो. चुरेदेखि मध्य पहाड़ हुन त तराईमा पनि धेरै बाख्राहरू छन्, यो लामकाने बाख्राहरू जुन छ तराईमा बढी पालिन चलन छ, तर चाहिँ राम्रो कम लगानीमा बढी प्रतिफल लिने चाहिँ चुरेदेखि मध्य पहाड़को जुन यो महाभारत श्रृङ्खला त्यसमा बढी छ. किन त्यहाँ चाहिँ चरीचरण पनि सजिलो छ, कतिले घरमै पाल्छन् बाहिरबाट घाँस काटेर ल्याएर पाल्छन् त्यो पनि सजिलो भयो होइन, दिउँसो चराउन लान्छु भन्दा पनि सजिलो भयो. त्यसले गर्दा बढी
यो चरीचरणको कुरामा अहिले वन त नासिँदै गएको छ, कतिपय संरक्षित पनि बनेको छ, यसले गर्दा किसान र युवाहरूलाई अलिकति गाह्रो छ दाना पानी कसरी पुर्याउने भन्ने विषयमा. यसमा युवाहरूले नयाँ उपाय अप्नाएका छन् कि पहिलेकै रुख चढेर वनमै चराएर बाख्राको पालन पोषण गर्ने?
यसमा दुवै थरी छ. कतिपय किसानहरूले चाहिँ यो आफ्नो बारीमा विभिन्न उन्नत जातका घाँसहरू डाले घाँसहरू लगाउने चलन पनि छ र कतिपय ठाउँमा जङ्गलबाट भन्नु जङ्गलबाट आफ्नो भित्री बारी हुन्छ भित्री बारीबाट पनि घाँस काटेर खुवाउने चलन छ भन्ने. पाँच सातवटा दस बाह्रवटा बाख्रा पाल्नेलाई चाहिँ त्यति ठुलो समस्या छैन. जसले चाहिँ एकदम ठुलो 100-150-200 रु बाख्रा पालेछ त्यसलाई चाहिँ अलिकति घाँसहरू बढी लगाउने देखिया छ, नत्र सानो स्केलमा पाल्नेहरूले चाहिँ पाल्नेहरूलाई त्यति मध्य पहाडमा चाहिँ त्यति समस्या अहिलेसम्म देखिया छैन.
चरीचरण क्षेत्र अझै त्यहाँ धेरै छ. यो कतिपय डाले घाँस लाएर पनि बाख्राहरूलाई खुवाउने गर्छन्, यो कतिको?
डाले घाँस त धेरै राम्रो भनौँ न, विभिन्न खालको डाले घाँस जस्तो काप्रो गिँदेरी होइन विभिन्न खालका डाले घाँसहरू छ, तिनीहरू त राम्रो हुन्छ. त्यसले डाले घाँस काटेर खुवाउने गर्यो भने भनौँ त्यो कतिपय ठाउँमा भुछ्याए पनि हुँदैन होइन, त्यस्तो भन्ने पनि छ. सकेदेखि चाहिँ केही घन्टा चराउने अनि केही घन्टा चाहिँ घाँस खुवाउने, डाले घाँस काटेर खुवाउने, त्यो गर्यो भने राम्रो हुन्छ.
अब हामी अन्तिम अन्तिममा छौँ. अघि तपाईँले यो बाख्राको पालनको कुरा, पोषणको कुरा, यो युवाहरूमा आकर्षणको कुरा, रोगको कुरा पनि हामीले गऱ्यौँ. अब अहिले आएर बाख्रा पालनलाई लगानीको हिसाबले कति चाहिँदो रहेछ? एउटा युवा विदेशबाट फर्केको होस् या यहीँ बसेको युवा होस् जो विदेश जान नपरोस्, उसले आफ्नै गाउँघरमा बाख्रा पाल्ने योजना बनायो भने उसले के कति लगानी गर्नुपर्छ र के कुरामा ध्यान दिनुपर्छ?
अब यसको लागि जुन यो व्यावसायिक अवधारणा बिजनेस जुन प्लान भन्छ होइन, अब जस्तो पाँच सातवटा बाख्रा पालनलाई त्यति ठुलो लगानी पकाउनु पर्दैन. जब हामी ठुलो स्केलमा गइन्छ 100-150 जुन बाख्रा गइन्छ त्यसमा चाहिँ हामीले भनौँ न सम्बन्धित विषय विशेषज्ञ र यो व्यावसायिक अवधारणामा अलिकति एक्सपर्ट भएको दक्षता भएको मान्छेहरू राखेर बनाउने चलन हुन्छ, ताकि जस्तो ब्याङ्कहरूबाट लोनहरू केही लिनु पऱ्यो भने पनि त्यो डकुमेन्ट नदेखाइकन ब्याङ्कले लोन नदिने पनि हुनसक्छ होइन। त्यसको ठ्याक्कै हिसाब त यति नै लगानी भनेर अहिले म ठ्याक्क
तर सामान्य कति हजारदेखि लगानी सुरु गर्दा किसानले बाख्रा पाल्न सक्छ युवाले चाहिँ?
अब चार पाँचवटा बाख्रा पाल्नको लागि तपाईँको 80-90 हजार है त्यति भयो भने मजासँग सुरुवात गर्न सक्छ।
त्यो सामान्य त्यहाँ के केमा खर्च गर्नु पर्यो? बाख्राको बाख्रा किन्नेदेखि लिएर पाठा किन्ने,
पाठा किन्ने भयो, त्यसपछि अब सामान्य खालको चाहिँ त्यो हामी टाट्नु पनि भन्छौँ जुन घाँसहरू राख्ने बाख्रा बाँध्ने ठाउँहरू हुन्छ होइन, त्यसपछि सामान्य खालको खोरहरू अब जहाँ चाहिँ यो जङ्गली जनावरहरूको डर छ त्यस्तो ठाउँमा चाहिँ अलिकति पक्की खोर बनाउनु पर्छ होइन, जहाँ त्यसको त्यति डर छैन त्यसको लागि हाम्रो स्थानीय जुन बाँस विभिन्न खालका काठहरू प्रयोग गरेर पनि सामान्य खालको खोरहरू बनाउनलाई त्यति अब जो किसान आफै नै त्यसमा सहभागी छ त्यति ठुलो खर्च लाग्दैन, जहाँ चाहिँ पुरै अरूमा भर पर्नुपर्छ त्यसमा चाहिँ अलिकति खोरको खोर बनाउन त्यो डुँडहरू बनाउन अलिकति खर्च लाग्छ र त्यो माउ भन्नु पाठापाटी किन्नको लागि अलिकति खर्च लाग्छ। त्यो 80-90 भनौँ 1 लाख वरिपरिमा 5 वटा बाख्रा चाहिँ मजासँग पाल्न सकिन्छ।
यसमा अलिक दाना पानी अलिक बढी खर्चिलो लाग्छ नि, पहिला घाँसपात धेरै थियो सजिलो थियो, अहिले दाना पानी पनि किन्न पर्छ किनकि बाख्रा स्वस्थ बनाउनु पर्यो, बाख्रालाई त्यही अनुसार वृद्धि विकास गर्न दाना पानी नेपालमा त्यति पर्याप्त पाइँदैन, कति बेला भारतबाट ल्याउनुपर्छ भन्छन्, यसको सत्यता वास्तविकता के हो?
होइन यसमा चाहिँ कस्तो भने अझै पनि जति कुखुरा र गाईमा हामीले व्यावसायिक दाना खुवाउने चलन छ बाख्रामा त्यति भइसकेको छैन, अलिक ठुल्ठुलो व्यावसायिक रूपमा 100-150 बाख्रा पाल्नेहरूले चाहिँ थालेका छन्, तर घरमा जसले 5-7 वटा बाख्रा पालेका छ तिनीहरूले चाहिँ आफ्नै घरमा भएको अनाज जस्तो मकै होइन डेली चाहिँ 2-3 मिठी मकैहरू दिने र समय समयमा जुगाको औषधीहरू मैले त्यो जुगाको औषधी खुवाउने कुरा छुटाएँ, यो कम्तीमा पनि वर्षको 2 पटक कम्तीमा पनि र कहिलेकाहीँ आवश्यकता अनुसार 3-4 पटक पनि खुवाउनु पर्ने हुन्छ, यदि त्यो जुगा निख्रिएन होइन त्यसको प्रकोप घटेन भने 3-4 पटक पनि जुगाको औषधीहरू खुवाउनु पर्ने हुन्छ। त्यसपछि आएर दाना पनि अब अहिले चाहिँ कुखुरालाई जस्तै व्यावसायिक दानाहरू केही कम्पनीहरूले बनाउन थालेका छन्, त्यो पनि हामीले घाँसपातको अलावा दैनिक चाहिँ त्यसको शारीरिक तौल अनुसार शारीरिक तौल र ब्याएको छ भने जुनले दुधहरू खुवाउँछ त्यसको अवस्था अनुसार हामीले त्यही अनुसार दाना थप्नुपर्ने हुन्छ, त्यसरी पनि दाना दिएर पाल्ने चलन पनि छ, तर पनि अझै पनि धेरै गाउँघरमा चाहिँ त्यो व्यावसायिक दानामा त्यति ध्यान गएको देखिन्न, आफ्नै घरमा जे उपलब्ध छ त्यही पिठो चोकर मकै त्यस्तै दिएर पाल्ने चलन छ।
अब जाँदा जाँदैमा यो स्थानीय तहमा अहिले संघीय संरचना अनुसार स्थानीय तहमै कृषि प्राविधिकहरू र यो कृषि क्षेत्रमा अनुसन्धानरत वैज्ञानिक पनि पुगेका छन्। अब किसानले पहिला जिल्लासम्म आउनु पर्थ्यो, जो ग्रामीण भेकै किसान समस्या पर्थ्यो, आवाजमा खर्च लाग्थ्यो, समय पनि त्यत्तिकै जान्थ्यो, फुर्सद पाइँदैन थियो, अब आफ्नै गाउँघरमा भएका गाउँपालिका नगरपालिका वडा कार्यालयहरूमा गएर आफूलाई परेका समस्या सम्बन्धित निकायबाट कसरी लिने त, किनकि किसान के वैज्ञानिक गाउँमा त पुगेका छन् तर किसानलाई कसरी सेवा सुविधा नै त्यो त थाहा छैन, अलिक भनिदिनुहोस्
न। भन्ने बेला हामी कृषि प्रधान देश पनि भनिया छ, अनि अब अहिले यो नयाँ यो संघीय संरचना गइसकेपछि जिल्लाका अफिसहरू सबै असारदेखि खारेजमा पनि जाँदैछन्, अब यो भएपछि अलिकति अन्यलको वातावरण पक्कै पनि सिर्जना भएको छ। अब किसानलाई हामीले सेवा दिनको लागि जुन गाउँपालिकामा यो भेटनरी प्राविधिकहरू जानुहुन्छ तिनीहरूलाई स्रोत साधन सबै उपलब्ध भयो भने उहाँहरूले काम गर्न सक्नुहुन्छ, स्रोत साधन नदिने हात बाँधेर राख्ने काम गर भन्यो भने त पक्कै पनि उहाँहरूले काम गर्न सक्नुहुन्न, त्यसप्रति चाहिँ सम्बन्धित निकायले बडो चनाखो भएर उनीहरूलाई पनि अधिकार सम्पन्न बनाउन आवश्यक छ, नत्र भने कृषिले फट्को मार्न गाह्रो छ।
त्यसको लागि किसानले पनि अलिकति समय बनाएर
किसानले पनि पक्कै पनि किसानले पनि अलिकति दबाब चाहिँ भनौँ न यो स्थानीय निकाय राजनीतिक पार्टीहरू सबलाई अलिकति दबाब नदिनु राम्रो हुन्छ। नेपालमा प्रायः जे कुरा पनि दबाब बिना चाहिँ केही पनि नभएको हुनाले दबाब दियो भने भनौँ अलिकति किसानहरूले त्यो भेटनरी सेवाहरू राम्रोसँग पाउन सक्छन् भन्ने आशा गरेका छ।
हामी कहाँ बजेट जान्छ तर कृषिको धेरै बजेट जान्छ किनकि कृषि प्रधान देश भएकाले, तर त्यो बजेट कृषिमा लगानी गर्नुको साटो अन्य क्षेत्रमा लगानी गर्छ जसले गर्दा कृषिको विकास जहाँको त्यही छ। त्यसैले अब किसान आफैले पनि यो विषयमा आफ्नो गाउँपालिका वडा कार्यालयमा गरे यो बारे बुझ्न जरुरी छ।
यसमा चाहिँ त्यो पारदर्शिताको कुरा हामीले धेरै गर्छौँ होइन, अब कुन स्थानीय निकायमा कति बजेट कृषिको लागि कति बजेट पशु सेवाको लागि आयो त्यो पारदर्शी हुनु पर्यो, प्लस त्यो स्थानीय निकायले त्यो बजेटलाई जुन शीर्षकमा आएको बजेट छ त्यही शीर्षकमा मात्रै खर्च गर्नु हुनु पर्यो, त्यसलाई चाहिँ अन्यत्र रकमान्तर गर्न दिन भएन। यदि त्यस्तो भयो सबै रकम चाहिँ बाटोमा अथवा घरमा गयो भने त यो सेक्टर त कहिले पनि विकास हुँदैन, त्यसकारण त्यो रकमान्तर गरेर चाहिँ अन्य शीर्षकमा खर्च गर्ने जुन परिपाटी होला कतै कतै त्यो सुन्नमा आइरहेको छ, त्यो चाहिँ बन्द हुनु पर्यो। त्यो भयो भने मात्रै यस सेक्टरले चाहिँ विकास गर्न सक्छ, फड्को मार्न सक्छ, नत्र भने चाहिँ हामी यो आत्मनिर्भरताको कुरा गरिरहेका छौँ त्यो चाहिँ सपनै रहने स्थिति आउन सक्छ।
हस्, यो महत्वपूर्ण समयका लागि र बाख्रा पालनको अवस्था, यसको व्यवसायीकरण र यसको युवाको आकर्षणका बारेमा पर्याप्त कुराकानी गर्यौं, समयका लागि धन्यवाद तपाईँलाई।
धन्यवाद, मलाई पनि आफूले जानेको केही कुरा राख्ने मौका दिनुभयो त्यसको लागि उज्यालो एफएमलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारका पशुविज्ञ डाक्टर दोजराज खनाल। बाख्रा पालन व्यवसायका फाइदा, विदेशबाट ल्याइएका उन्नत जातका बाख्राबाट हुने मनोज्ञ आमदानी, उनीहरूलाई रोगबाट जोगाउने उपाय र बाख्रा पालन व्यवसायमा बढ्दै गएको लगानीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै कृषि विशेष कार्यक्रम बदल्दो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदल्दो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।